तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
सन् 2004 साइकलमा चढेर विश्वको यात्रा गर्ने लक्ष्यका साथ हिँडेका भक्तपुर निवासी भगत खत्री र अजय मिश्र हाल अस्ट्रेलिया आइपुगेका छन्। अस्ट्रेलियाको दोस्रो पटकको यस भ्रमणका क्रममा एसबीएस नेपालीसँग कुरा गर्दै नेपालका खत्री र मिश्रले 110 देशहरूबाट बटुलेका अनुभव यसरी साटेका छन्।
हामीले सुरुमा 2061 सालमा मध्यपुर ठिमी नगरपालिका भक्तपुर जिल्ला गट्ठाघरबाट यात्रा सुरु गरेका हौँ।
सोच कहाँबाट आयो?
सोच चाहिँ यस्तो, एउटा अब केही गरौँ, एउटा आफ्नो नाम राखौँ होइन, एकचोटि पाउने जिन्दगी त हो मान्छेले, केही गर्नुपर्छ, एउटा केही हिस्ट्री एउटा राख्न सकियो भने राम्रो हुन्छ भन्ने थियो। र अब साइकल यात्राको कुरो आएपछि चाहिँ अब एउटा आफ्नो नाम चाहिएको थियो, यसमा चाहिँ अब देश जोडिएर आयो, एउटा नेपालको चन्द्र सूर्य झन्डालाई विश्वभरि फहराउँदै हिँड्न पाउनु होइन, गौतम बुद्ध सगरमाथाको देश, वीर गोर्खालीको देश भनेर गुन्जायमान गराउँदै चिनाउँदै हिँड्न पाउनु, ठाउँठाउँका हरेक देशका ठाउँ ठाउँका मान्छेहरूलाई त्यसमा देश जोडिएर आएपछि यो चाहिँ बेस्ट लाग्यो। अब आफ्नो नाम मात्र नभइकन राष्ट्रकै प्रतिनिधित्व गर्न पाइयो।
नेपालबाट निस्किसकेपछि जुन यात्रामा निस्किनु भयो नि तपाईँहरू,
फर्स्ट त इन्डिया नै हो।
इन्डियाको
हामी दिल्लीसम्म गइयो त्यतिखेर, त्यहाँबाट पाकिस्तान जाने सोच थियो हाम्रो लाहोर हुँदै, त्यहाँ त्यतिखेर तनावग्रस्त अवस्था भएको भएर त्यहाँबाट फेरि हामी नेपालगञ्जतर्फ आफ्नै, किनभने इन्डियाबाट बङ्गलादेश जाँदा नि हुन्थ्यो अब सेक्योर आफ्नो देश, उमेर सानो थियो, 21 थियौँ होइन, डर थियो, अनि त्यो भएर फेरि नेपालै निस्केर काकड भित्ता हुँदै बङ्गलादेशतिर लाएर त्यसरी अगाडि बढ्दै गइयो। होइन, बङ्गलादेशबाट त बर्मा थाइल्यान्ड हुँदै अगाडि बढ्दै गइयो।
सुरुमा त्यो लजाने भन्दाखेरि त्यो भनिहाल्नु भयो, 21 त्यो आँट कसरी आयो?
अरू साथीभाइहरू भन्दा हामीमा चाहिँ एउटा केही गर्ने, एउटा इतिहास बनाउने, एउटा नाम राख्ने अलि सानैदेखिको सोच भएको हुनाले केही एक्स्ट्रा गर्नुपर्छ भन्ने भावना थियो। त्यो भएको भएर हामीले अब यो यात्रा चाहिँ एकदमै कठिनाइ हुँदाहुँदैको अवस्थामा पनि हामी यसमा अगाडि बढ्छौँ, हामीले अब विश्व यात्रा गरेर एउटा नेपाललाई चिनाउनको लागि एउटा बुद्ध सगरमाथाको देश भनेर संसारभर पुर्याउनको लागि हामीले त्यो पाइला अगाडि बढायौँ।
अनि परिवारबाट कस्तो थियो कि? अब
परिवारबाट सुरुदेखि नै सपोर्ट छ र अहिलेसम्म पनि छ, राम्रै सपोर्ट छ भन्नु पऱ्यो। अब मेरो परिवारमा चाहिँ अब दाइको पनि त्यत्तिकै सपोर्ट छ, दिदी भिनाजु, इभन मेरो भान्जाहरूले पनि एकदमै सपोर्ट गर्छन्, परिवारको सपोर्ट राम्रै छ। अब सुरुमा त अब तनाव थियो, अब 21 मान्छेहरू बिना स्पोन्सरसिप अब विश्वयात्रामा जाने भन्दाखेरि अब आमाको त मन भकानिने नै भइहाल्यो, निकै रुनु भएको थियो दुवैजनाको। अनि अब बिस्तारै अब जाँदै फर्किँदै गर्दाखेरि अब अहिले त उमेर पनि बढ्दै गयो, 21-22 हुँदै गइयो, नेपाल फर्किने जाने क्रम हुँदै गयो, त्यसपछि अब आमाहरूलाई पनि सक्छन् भन्ने एउटा भयो। हाम्रो घरसँगै हो, सानैदेखिको खेल्ने साथी हो हामी, 10-12 मेरो श्रीमती, अब मम्मीसँग बस्छु म, अनि दुईटा छोरी, दादा, भतिज।
मेरो नि बुवा हुनुहुन्छ, मम्मी हुनुहुन्न, र श्रीमती, छोरी एउटा, सानो छोरा एउटा, र दाई भाउजू, हामी सबै सँगै नै बस्छौँ,
जोइन्ट फ्यामिलीमै छौँ, सँगै छौँ।
तपाईँहरू निस्किँदाखेरि चाहिँ के ब्रेक ब्रेक गरेर गर्नुहुन्छ?
हजुर, 12-15 देश गऱ्यो, अनि त्यसपछि फेरि नेपाल गयो, केही समय बस्यो, अब 1-2 बढी बस्यो भने टेम्पोररी काम गरिन्छ, स्कुल कलेजहरूतिर एउटा मोटिभेसनल स्पिचको लागि बोलाइराख्नु भन्छ, त्यो त्यसपछि अब अरू टेम्पोररी कामहरू, अब जागिर खोज्ने कुरो त भएन. एक दुई महिनाभन्दा बढी बस्यो भने टेम्पोररी काम गरिन्छ, 10-12-15 देश गरेर फर्किरहन्छौँ.
कतिवटा देश गर्नुभयो
अहिलेसम्म? 110 पुरा भयो.
तपाईँहरूलाई गाउँको ठाउँमध्ये चाहिँ सबैभन्दा कस्तो इन्ट्रेस्टिङ भनेर जस्तो चाहिँ कहाँ लाग्यो?
सबैभन्दा अब रमाइलो त हामीलाई त हाम्रो आफ्नै देशै लाग्छ. जति जुन सुकै अब सुन्दर ठाउँ, अब जति नै ठुला ठुला सहर पुगे पनि सबभन्दा प्यारो त आफ्नै देश लाग्छ. तर पनि यात्राको दौरानमा यो बिना स्पोन्सर यात्रा गर्दा हामी चाहिँ धेरै व्यक्तिहरूको सहयोगमा घर दैलो एउटा ढकढक्याउँदै हामी आश्रय लिँदै अगाडि बढ्नुपर्ने हुँदाखेरि चाहिँ हामीलाई चाहिँ सहयोगी व्यक्तिहरू भएको देशहरू चाहिँ हामीलाई अलिकति सहज हुन्छ. र त्यो क्रममा चाहिँ नेपाल बुद्ध जन्मेको देश र बुद्धिस्ट देशहरूमा यात्रा गर्नलाई चाहिँ हामीलाई एकदमै सहज र रमाइलो त्यो देशमा यात्रा गरिरहँ जस्तो लाग्छ. त्यो चाहिँ अब थाइल्यान्ड, अब जापान, यो म्यानमार, भियतनाम, कम्बोडिया
त्यस्तो
ठाउँ रिपिट छ नि. ए अस्ट्रेलिया पनि रिपिट भइरहेछ होइन. अब यो कस्तो हुन्छ तपाईँको भन्दा अब अलि धेरै नेपाली हुनुभएको देश भनेको 35-37 देश हो. उहाँहरूको हजारौँ हजार नेपालीको सहयोगमा हामीले यात्रा गरिराखेको छौँ. हाम्रो पछाडि धेरै हजारौँ, दसौँ हजार, लाखौँ नेपाली हुनुहुन्छ. अनि अब लगभग देशहरू अब नेपाली हुनुभएको सकिसके अनि अफ्रिका जानको लागि, अब यही ओसियानाका देशहरू जानको लागि फेरि रिपिट गर्दै अनि त्यही देशमा गएर सहयोग जुटाउँदै अनि त्यहाँ जानुपर्ने अवस्था हुन्छ. दोहोरिरहेका छन् लगभग देश अहिले दोहोरिने क्रममै छन्.
अनि अब जस्तै कति सामान बोक्नु भएको छ यो साइकलमा?
यो चाहिँ डिपेन्ड हुन्छ तपाईँको कस्तो भने, अब यो चाहिँ अस्ट्रेलिया, न्युजिल्यान्ड, अब जापानतिर नेपालीहरू हुनुभएको देश भयो, यहाँ त्यति विधि सामान बोक्नुपर्ने अवस्था हुँदैन. अब गरिब राष्ट्रहरू, अफ्रिकन राष्ट्रहरू, नेपाली हुन नभएको रुटहरूतिर हामी जाँदाखेरि चाहिँ यहाँ अगाडि पनि दुईवटा सानो सानो ब्याग हुन्छ. अलि सामानहरू चाहिने आवश्यकताका कुराहरू अलि बढी हुन्छन्.
अनि अब नेपालीहरूको सहयोग चाहिँ कतिको छ क्या? जस्तै अस्ट्रेलियाकै कुरा गर्दाखेरि दुईचोटि आयो
भने हजुर
कस्तो सहयोग?
अस्ट्रेलियामा अब कुरा भइराखेको छ. हिजो पनि एनआरएनमा पनि हाम्रो अनिलजी होइन, अनिलजीसँग अनि कोसादोसेजी हुनुहुन्थ्यो, उहाँहरूले एकदम राम्रो रेस्पोन्स गरिराख्नु भएको छ. अरू सङ्घ संस्थाहरूसँग पनि कुरा भइराखेको छन्. यहाँसम्म आइपुगेको नै हामी सम्पूर्ण नेपालीहरूको सहयोगमा हो भने यहाँ नहुने भन्ने त त्यो कुरै रहँदैन. हाम्रो मेन आशा भनेकै अब यो अस्ट्रेलिया सिडनीबाट सहयोग जुटाएर चाहिँ अहिले यो 4-5 आइल्यान्ड जाने योजना छ जुन पहिला छुटेका थिए. यहाँ सामुआ, भानुआतु, यो फिजी, टोङ्गातिर जाने योजना छ. हजुर
सबैभन्दा इन्ट्रेस्टिङ तपाईँहरूलाई अब हुन्छ नि, अब यस्तो पनि भएको थियो भनेर त्यो स्मरण गर्न सक्ने अब त्यो धेरै छ होला, तर त्यसमा पनि पिक गर्नु पऱ्यो भने चाहिँ के छ
त्यो चाहिँ तपाईँको त्यो इजरायलको त मेन अब अहिलेसम्म 3 लुटपाटमा पऱ्यो. त्यसमा एकदमै वर्स्ट सबैभन्दा भयानक स्थिति नै भएको चाहिँ इजरायलमा थियो. हामी टेन्ट हालेर सुतिराखेको थियौँ. त्यहाँ चाहिँ अब अफ्रिकाको रिफ्युजीहरू, त्यहाँ शरणार्थीहरू धेरै छ जसको डाटा नै छैन. हामी टेन्ट हालेर सुत्ने क्रममा बेलुका त्यस्तै 11 बज्दै थियो होला, अब हामी सुतिराखेको पोजिसनमा थियौँ. पछाडि ध्वार गरेको आवाज आयो, 4 सट्टैभित्र छिरेर घाँटीमा नाइफ राखे. अब यो घाँटीमा सुतिरह अवस्थामा नाइफ राखिसकेपछि हामीले डिफेन्स गर्ने त्यो उनी भएन, किन उनीहरूलाई पनि डर हुन्छ केही गर्नलाई सट्ट पारिदियो भने सिद्धिहाले. हामीले एक किसिमको पुरै सिलिन्डर गर्थ्यौँ. अब त्यतिखेर उनीहरू आएको त लुट्न हो, पैसा कति नै होला यिनीहरूसँग भनेर. अब पैसा खोज्ने कुरो भएन. त्यतिखेर 8 ब्याग थियो, हामी अफ्रिकाबाट गएको थियौँ त्यो भएर. अनिखेरि त्यो झ्यापझुप्पै त्यो सबै ब्याग लग्दाखेरि त्यसमा पासपोर्ट, अब भिजा लागेका देशहरूका पासपोर्ट होइन, डकुमेन्टहरू, पत्र पत्रिकाहरू, डिजिटल क्यामेरा पहिलोचोटि हामीलाई दिनुभएको थियो कसैले, त्यो सम्पूर्ण गएर बिना पासपोर्ट हामी नेपाल फर्केका थियौँ. अब यहाँले सोच्न सक्नुहुन्छ, बल्ल बल्ल एउटा हामीले चाहिने प्रोफाइल बनाउँदै थियौँ होइन, 38-40 देश हुँदै थियो, भिजा लाउन राम्रो देशहरूको अलिक सहज हुँदै गएको थियो. त्यस पछाडि एउटा ब्लाइन्ड जस्तो भयो, अहिलेको जस्तो जमाना थिएन, इन्टरनेट, वाट्सएप कतै सेयर गर्न मिल्थेन त्यतिखेर. नेपाल फर्किनलाई पनि आइडेन्टिटी भएन. नेपालमा फोन गरेर भिनाजुले लाई नागरिकता चाहिँ एम्बेसीमा स्क्यान गर्न लाएर, बाइलक एम्बेसी थियो, नेपाल एम्बेसी, किन भन्ने प्रश्न आयो. अब यस्तो यस्तो भयो भने फेरि घरमा समस्या, टेन्सन हुन्छ, नफर्किन्छ. काम थियो भनौँ, त्यो नागरिकता पठाइदिएर त्यसको कपी राखेर नेपाल फर्क्यौँ. लगभग 1 जस्तो त डिप्रेसनै भयो. अनि त्यसपछि एक किसिमको हुन्छ नि झल्यास जस्तो, 1 बित्यो, अर्को वर्ष पनि बित्छ, हामीलाई त इच्छा अझै पुरा भएको थिएन, यो झन्डा बोकेर चाहिँ नि देश पुग्नुपर्ने धेरै बाँकी थिए। त्यसपछि हामीले 16-17 देश फेरि रिपिट गरेर फेरि कमब्याक गरेर फेरि यात्रालाई अगाडि बढायौँ।
यो यात्राका अब यो 20 वर्ष दौरानमा हामीले विभिन्न अब यस्ता उकाली ओह्राली, यस्ता अब दुःखद सुखद क्षणहरू धेरै पार गरेका छौँ। अब रमाइला क्षणहरू चाहिँ हामीलाई चाहिँ हरेक देशबाट अर्को देश पुग्दा चाहिँ एउटा देश प्लस हुँदै जाँदा रमाइलो लाग्छ, र कतिपय यस्ता अब स्थानहरूमा पुग्दाखेरि जो चाहिँ अब धेरै व्यक्तिहरूले भन्नुहुन्छ हामी पुग्न सक्दैनौँ, हामीले गर्न सक्दैनौँ, तपाईँहरू अगाडि बढिरहनु भएको छ भनेर धेरैले साथ सहयोग गर्नुभएको छ, त्यही कारण पनि आज यो ठाउँसम्म आइपुगेका छौँ। त्यसले गर्दा पनि एउटा खुसी भइराखेको हुन्छ उहाँहरूको जुन साथ सहयोगले नै अगाडि बढिरहेका हुँदाखेरि, र हामीले एउटा अब नेपाललाई चिनाउनको निम्ति धेरै ठाउँमा जाँदा आफ्नो देशको भाषा संस्कृति एउटा मौलिकता राष्ट्रियता चिनाउनलाई धेरै स्थानमा हामी नगरमा जान्छौँ, काउन्सिलहरूमा पुग्छौँ, आफ्नो देशको एउटा मौलिकता चिनाउने जुन राष्ट्रिय ढाका टोपीहरू त्यहाँका व्यक्ति स्थानीयहरूलाई उहाँहरूको शिरमा चाहिँ आफ्नो नेपाली ढाका टोपीलाई पहिराइदिएर उहाँहरूलाई आफ्नो देशको गोर्खालीको देश एउटा सगरमाथाको देश बुद्धको देश भनेर चिनाएर उहाँहरूले बिर्सिसकेका कुराहरूलाई हामीले रिकल गर्दै त्यो भन्दै आफूले नेपालमा चाहिँ वेलकम गर्दै जतिपय व्यक्ति भेटेका छौँ उहाँहरूलाई वेलकम गर्दै अगाडि बढ्दै जाँदाखेरि चाहिँ त्यो एकदम खुसीका क्षण एकदम रमाइलो लाग्छ।
अनि त्यही अघि उहाँले सुनाउनु भयो नि जस्तै इन्सिडेन्ट अब यस्तो भयो भन्दाखेरि एकदम च्यालेन्जिङ, त्योदेखि बाहेक उहाँले एउटा त भनिहाल्नुभयो, त्योदेखि बाहेक तपाईँले भन्नुपर्दाखेरि
यो कतिपय देशमा चाहिँ अलिकति कठिनाई कुन बेला हुन्छ भने यो बोर्डर सीमा छेउमा चाहिँ एकदमै द्वन्द्व भइरहेका देशहरूमा पुग्दाखेरि हामी थाइल्यान्डबाट मलेसिया जाने क्रममा थियौँ, त्यो बोर्डरको 50-60 किलोमिटर एरियामा चाहिँ एकदमै विवादित भइरहेको थियो त्यो बेलामा, त्यो 2006 बेला थियो, र त्यहाँ चाहिँ हामी नजिक नजिक पुग्दै जाने क्रममा जुन हामी व्यक्तिहरूको घर घरमा आश्रय लिएर मान्छेहरूलाई रिक्वेस्ट गर्दै गर्दै जान्छौँ, र त्यो ठाउँमा पुग्दै गर्दा चाहिँ हामीलाई बेलुका ढिला हुने जेलासम्म पनि आश्रय मिलिरहेको थिएन, र थाइल्यान्ड चाहिँ यस्तो एउटा शान्त देश थियो जुन हामीले पूर्व पश्चिम थाइल्यान्डका विभिन्न ठाउँमा जाँदाखेरि हामी एकदमै फेमिलियर भइसकेका थियौँ, त्यो ठाउँमा चाहिँ अलिकति समस्या थियो, र हामीलाई ब्याङ्ककमा एकजना व्यक्तिले पहिला नै अवगत गराइसक्नु भएको थियो त्यो ठाउँमा चाहिँ अलिकति जोगिनु है भनेर उहाँले जानकारी दिनुभएको थियो, र हामी त्यहाँ पुगिसकेको थियौँ 3-4 घरमा 3-4 व्यक्तिकोमा आश्रयको लागि हामीले धेरै रिक्वेस्ट गऱ्यौँ, कहीँ पनि सुत्न मिलेको थिएन, नै झन्नै झन्नै 9-10 भइसकेका थियो, र एउटा बल्ल बल्ल एउटा फ्याक्ट्री जस्तो घर देखियो, र त्यहाँ नजिकै गएर धेरै बेर त्यो गेट ढकढकायौँ हामीले, मान्छे कोही आएन, भित्र म्युजिक बजिरहेको थियो, अनि परबाट होकी होकी जस्तो छाया जस्तो देखियो, बिस्तारै एउटा मान्छे अलिअलि अलिअलि अगाडि आयो, लगभग 20-30 मिटर परदेखि नै ऊ अगाडि बढ्न नै मा आउन नै सकिरहेको थिएन, अनि हामी पनि अब यो गर्मी थाइल्यान्ड एकदम गर्मी ठाउँ हुन्छ, अनि कहिलेकाहीँ अब लामो समयको यात्रामा यो 15-20 दिनसम्म यो दाढीहरू काट्न नपाएको बेलामा चाहिँ हाम्रो पनि अब फेसहरू डढेर आर्यन फेस एकदम मुस्लिम जस्तो देखिन्छ, उसले परबाट उ बत्तीको लाइटले हामीलाई चाहिँ अब मुस्लिम देखिरहेको त्यस्तो खालको भएकोले त्यो थाइल्यान्ड सिमानामा मुस्लिम र अब बुद्धिस्टहरूको जहिले पनि भिडन्त हुने, कहिले उताकोले मारिदिने कहिले उताकोले मारिदिने भइरहेको थियो, अनि धेरै बेर पछि बल्ल बल्ल हामीले झन्डा देखाउँदै त्यो व्यक्तिलाई नेपाल नेपाल भनेर हाम्रो सबै त्यो साइकलहरू देखाउँदै इसारा गऱ्यौँ, बल्ल बल्ल अलिअलि 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 गरेर नजिक आयो त्यो व्यक्ति, अनि हामीले त्यो थाई भाषामा लेखेको जुन त्यो ब्याङ्ककमा भेटेको व्यक्तिले लेखिदिनु भएको हाम्रो डिटेल सबै कुराहरू लेखिदिएको, अनि त्यो पेपर दिनलाई यसो गऱ्यौँ, ऊ पेपर लिनलाई मानिरहेकै थिएन, अनि बल्ल बल्ल अलिकति अलिकति नजिक आए होइन, यसो लम्किएको राखेको थियो उसको पछाडि चाहिँ उसले हात यसरी राखिरहेको थियो, अनि त्यो किन मानेको छैन भनेर पछि यसो साइडबाट देख्दाखेरि चाहिँ उसले रिभर्बललाई ठिक्क त्यो ट्रिगरमा रेडी गरेर उसले यसरी हात पछाडि ब्याकमा राखेर उसले रेडी गरिराखेको रहेछ, अनि झसङ्ग त्यो देखिसकेपछि हच्क्यौँ के, अनि हच्क्यो, ऊ पनि हच्क्यो, म पनि हच्केँ होइन। अनि त्यसपछि बल्ल अनि उसले अलिकति त्यो पेपर चाहिँ यसो हातमा लिएर दुई लाइन पढ्दै पढ्दै गर्दाखेरि चाहिँ अनि नेपालबाट यात्रा गर्दै गर्दै एउटा देशलाई चिनाउनको निम्ति आइरहेको, अब बिना स्पोन्सर यात्रा गरिरहेछ, कति ठाउँमा आश्रयको लागि रिक्वेस्ट गर्दै हिँडिरहेछ भन्ने उसले दुई तिन लाइन पढिसकेपछि अनि अलिकति ऊ ठ्याक्क शान्त भएर हात बिस्तारै उसले गऱ्यो। अनि त्यसपछि हावाले हल्लिरहेको थियो, पेपर पढ्नलाई पनि उसलाई गाह्रो भइरहेको थियो। बल्ल बल्ल दुई चार लाइन पढिसकेपछि अनि उसले बल्ल अनि त्यसपछि त्यो रिभल्भर अगाडि राखेर अनि त्यो ट्रिगर डाउन गऱ्यो। अनि त्यसपछि हाम्रो सातो त्यतिखेर यस्तो झस्केको थियो कि अलिकति मात्रै हामी त्यो अगाडिको यात्रामा जस्तो हामी ढोका ढकढक हुँदै कहिलेकाहीँ अब धेरै फ्यामिलियर भएको ठाउँमा अब नगर्नसम्म पुग्थ्यौँ, त्यस्तै सम्झेर हामीले यदि अलिकति मात्रै गल्ती गरेको भए दुई चार सेकेन्डमा चाहिँ हाम्रो सायद त्यहाँभित्र परैबाट उसले सुट गरिदिन सक्थ्यो, ज्यान जान सक्ने।
थाइल्यान्डमा भेटेको मान्छेले भन्नुभएको थिएन भने हामी थाइल्यान्डमा अन्त जसरी नेपाल जस्तै भइसकेको थियो हाम्रो लागि त्यो ठाउँ, हामी सिधै भित्र जान्थ्यौँ क्या। उहाँले त्यति भनिदिनु भएको थियो र त्यो एरियामा छौँ भन्ने त हामीलाई थाहा थियो। यदि उहाँलाई भेटेको थिएन भने हामी त्यहाँ पनि त्यसै गरी जान्थ्यौँ, उसले परैबाट सुट गरिदिनु रहेछ।
खानाको लागि चाहिँ अब सधैँ त अब घरहरू भएकै ठाउँबाट पनि यात्रा
हुँदैन
भएन होला, हजुर जङ्गलहरूको पनि यात्रा थियो कि?
त्यसमा चाहिँ अब यस्तो गरिन्छ, सकेसम्म अब पहिल्यै थाहा हुन्छ नि उजाड बस्ती नै केही छैन, अब खाने खान पाउने अवस्था त्यहाँ केही पनि छैन भन्ने भयो भने जस्तो आज बिहान यहाँबाट निस्किँदैछौँ भने जुन घरमा बसेको छौँ जुन सहरमा छौँ त्यहाँबाट अब एक दुई दिनलाई पुग्ने बोकेर हिँडिन्छ। अब कहिलेकाहीँ चाहिँ अब कस्तो भइदिन्छ भने साइकल बिग्रिदिन्छ, त्यस्तै अवस्थामा फेरि अर्को समस्या आइदिन्छ क्या भइदिने। अनि त्यस्तो भएर अब त्यो भएको सिद्धिएर एक दुई छाक प्याक प्याक परेका समयहरू त यत्रो लामो यात्रामा भइ नै हाल्छ। 20 वर्ष भयो सुरु गरेको, 2004 सुरु गरेको। अब कतिपय अवस्था कस्तो पनि आयो हजुरको भन्दाखेरि चिसो पानी एक बोतल यो चाहिन्छ कि तँलाई $100 चाहिन्छ भन्दा त्यो $100 छोडेर हामी पानी खान्छु भन्नुपर्ने अवस्थाका क्षणहरू होइन। अब त्यो गर्मीमा पानी त हुन्छ हामीसँग सधैँ, तर अब 37-38 डिग्रीको घाममा त्यो पानी तातेर खाने जस्तो हुँदैन, मान्छेहरू चिसो पानी चाहिँ आइस हालेर टक्क खाइरहेको देख्दाखेरि माग्दाखेरि भएको छ कति ठाउँमा, अर्थ केही चाहिँदैन पानी मात्रै थियो।
सबैभन्दा साइक्लिङ गर्न गाह्रो ठाउँ चाहिँ कुन लाग्यो एज अ होल साइक्लिङै गरेर हिँड्नलाई चाहिँ?
साइक्लिङै गरेर हिँड्नलाई अब अफ्रिकाको देशहरू गाह्रो छन् होइन, त्यसपछि गर्मीको कारण पनि, अनि त्यस पछाडि अब कस्तो हुन्छ भने अब हामी यसरी हिँडेको देख्दाखेरि कसैले पनि यो सोच्दैन कि हामी एक एक पैसा सहयोग जुटाउँदै हिँडिरहेछौँ, हामीसँग टन्नै पैसा छ, एकदम धनी मान्छे आएको रहेछ भन्ने हुन्छ। अनि अब ड्रगिसहरूको समस्या हुन्छ होइन, अनि त्यसपछि फिलिपिन्स भयो, इन्डोनेसियातिर, अफ्रिकाको यो सुडानहरूतिर जाँदाखेरि धेरै कठिनाइ थियो।
भनेपछि तपाईँहरूलाई चाहिँ नेचुरल कुराले मतलब नेचरले भन्दाखेरि पनि अलिकति मानिसहरूबाटै चाहिँ अलिकति अप्ठ्यारो,
किनभने नेचरको भनेको त अब कि ग्राभल बाटो हुने हो, त्यस्तो त अब यत्रो लामो यात्रामा कति पर्छ नि, अस्ट्रेलियामा अस्ति कति परिसक्यो होइन, अब त्यो हामीलाई साइक्लिङको बाटोभित्र हुन्छ, बाहिरको बाटो बाटो हुँदैन, हिँड्न पाइँदैन। अनि त्यो भित्रको बाटोहरू घना जङ्गल, यो अस्ट्रेलियाको अस्ति छिर्दाखेरि लगभग 150 किलोमिटर त हामी मेलबर्नदेखि यहाँसम्म आउँदा ग्राभेलै बाटो पऱ्यो, त्यस्तो त बरु युज टु जस्तो भइसक्यो, उयो अलिकति ढिलो हुन्छ, अलि धेरै गाह्रो हुन्छ, अब उकाली ओह्राली भइ नै हाल्छ। हामी 9 दिन लाग्यो क्यानबेरा आइपुग्न, त्यसपछि 4 दिनमा यहाँ 13 दिन
लिभरपुल आइपुग्यो,
लिभरपुल चाहिँ 13-14 दिन हजुर हजुर। अब त्योभन्दा बढी समय सहयोग जुटाएर जान्छ क्या, अब अहिले आएको 1.5 महिना हुन लागिसक्यो, त्यहाँदेखि यहाँ आउनलाई 13 दिन लाग्यो, त्योदेखि बाँकीको सबै समय अब मान्छे व्यस्त हुन्छ, विदेशको ठाउँ बिजी लाइफ हुन्छ, अनि लगभग आधा समय त फेरि सहयोग जुटाउँदैमा वातावरण मिलाउँदैमा जान्छ।
अस्ट्रेलियाको चाहिँ कतिवटा ठाउँहरू अब अलिकति मेजर सिटीहरूको भन्नुपर्ने कति ठाउँमा जानुभयो?
हामी मेलबर्नबाट अब त्यसपछिको भनेको यो अलबुरी यो न्यू साउथ वेल्सकै भयो, त्यही हुँदै हुँदै नै आयो, वागावागा अब यो गुन्डागाई भन्ने ठाउँहरू हुँदै हुँदै क्यानबेरा आइपुग्यौँ, त्यसपछि अब अहिले यो सिडनी आइपुग्दैछौँ, त्यस बिचमा गोल्बर्न यो मिटागङ भन्ने सिटीहरू हुँदै आइपुग्यौँ। अब उयो अलिकति समय एक महिनाभन्दा बढी समय रह्यो यहाँ सिडनीबाट निस्किने बेलामा भने चाहिँ ब्रिस्बेनसम्म पुग्ने योजना थियो, तर सहयोग जुटाउँदै जुन अघि साथीले भने जस्तो सहयोग जुटाउनमै यात्राभन्दा बढी समय लाग्छ। त्यो भएर अझै यहाँ अब भएका नेपाली दाजुभाइ दिदीबहिनी बाबाआमाहरूको सङ्घ संस्थाहरूमा कोअर्डिनेसन भइरहेछ, कुराकानी भइरहेछ, सायद अलिकति बढी टाइम लाग्ला।
अस्ट्रेलिया एकचोटिको इन्ट्रीमा अब 3 महिना छ होइन, अब हामी भ्यायो अझै 1 महिना सिडनी छोड्ने बेला 1 महिना रह्यो भने ब्रिस्बेनसम्मै पुग्छौँ, 3 महिनै ट्राभल गर्छौँ। अब 10-15 दिन मात्रै बाँकी रह्यो भने त फेरि ब्रिस्बेन पुग्नलाई नै अर्को 1000 किलोमिटर छ, सिडनीबाटै लाग्नुपर्ने हुन्छ। अहिले
50-52 दिन जति त भइसक्यो छिरेको, अब
पुरै समय जान्छ। भिजा लाउनु सुरु सुरुमा त गाह्रो थियो, एकदमै गाह्रो थियो। नेपाली पासपोर्ट भियतनाम जस्ता देशहरूले 3 हप्ता लगाइदिएका थिए, थाइल्यान्डले भिजा दिन 1 महिना लगाइदिएको थियो होइन। देश बढ्दै गएपछि राम्रो त्यसहरू हुँदै गएपछि अहिले त सहज छ, अहिले भिजा लाउनु त्यस्तो गाह्रो छ। यो त 4th साइकल हो, यो 4th साइकल हो यो। होइन, यही नै लिएर जान्छौँ। सुरु गरेदेखि अहिलेसम्मको साइकलमा चाहिँ अब चलाउनु हुन्जेल चलाइयो, 3 साइकल घरमा छ, यो 4th साइकल हो।
अनि
तपाईँहरू प्राय प्लेनमै होइन, प्लेनमा ट्राभल गर्ने भनेको त यो त सिसराउन्डेड कन्ट्री भयो। त्यो भएर अब एउटा मेलबोर्न स्पोर्ट ओभरले पनि हामीसँग भिजा 3 महिनाको थियो, सिडनीसँग त मजाले साइक्लिङ गर्न सकिन्छ। अनि सी सराउन्डेड कन्ट्रीमा हो, ल्यान्ड टच कन्ट्रीमा त अल द वे साइकलमै गइन्छ नि,
ल्यान्ड क्रस गरेर।
हामीलाई त सबै संसार जमिन जोडिएको भएदेखि आनन्द हुन्छ, किनभने पैसा कम पर्थ्यो नि त। अब यहाँ त 5 आइल्यान्ड फ्लाइट गर्नुपर्छ, अनि फेरि नेपाल फर्किन फ्लाइट गर, अनि फेरि नेपालबाट वरिपरि सबै देश सिद्धिसक्यो, फेरि जम्प गरेर एउटा देश जाऊ। हामीलाई अमेरिका गए सजिलो हुन्छ, किनभने अब सबै जमिन जोडिया देश छ होइन। अनि युरोप जाँदा सजिलो, अब युरोपको एउटा देश ओर्ले चाहिँ सबै जमिनबाट जान पाइयो, हामीलाई कस्टको हिसाबले समयको हिसाबले धेरै सजिलो हुन्छ। होइन, गइसक्यौँ, युरोप त लगभग सकिनै सक्यो, अफ्रिका अमेरिका महादेश बाँकी छ पुग्न चाहिँ। अब हामीले पुर्याउने आफ्नो टार्गेट अनुसार पुर्याउने नै अमेरिका र क्यानाडाको सहयोगले ल्याटिन अमेरिका ट्राभल गरेर पुर्याउने
होइन,
सबै त सम्भवै छ, त्यो सम्भवै
छ। टार्गेट अनुसार
कतिपय आइल्यान्डहरू कस्तो, अब अन्टार्क्टिका एउटा जान्छु हामी 2 जना भन्यो भने नै अब 2 जनालाई खर्चै लाग्छ 8-10 लाख रुपियाँ, अनि 8-10 लाखले त हामी ल्याटिन अमेरिकातिर गयो भने त 12-14 वटा देश सिद्धिन्छ। त्यस्ता आइल्यान्डहरू सानो धेरै छन्, अनि कतिपय देशहरू अब द्वन्द भइरहेको हुन्छ, भिसा नै दिँदैन होइन, 160 पुर्याउनै गाह्रो छ।
अनि अब जस्तै तपाईँहरूको चाहिँ इन्सपिरेसन अब पहिला पनि हुनुहुन्थ्यो नि, कतिको त्यो इन्सपिरेसन हुन्छ नि पहिलाको हेरेर ए यस्तो गर्छु भन्ने भयो?
होइन, उहाँको खासै भन्ने हो भने हामी स्कुल पढ्थ्यौँ, हामीभन्दा लगभग 15-17 वर्ष जेठो हुनुहुन्छ होला, थाहा नै थिएन हामीलाई। अब त्यो जमानामा घरमा टिभी थिएन, अरू च्यानलहरू अहिले जस्तो युट्युबहरू केही थिएन। हामीले सुरु गरेर मलेसिया सिङ्गापुरतिर होइन रुक्दै गएपछि, अनि उहाँहरूले भनेपछि, अनि त्यसपछि थाहा पायौँ। अब पछि त अब डिजिटल वर्ल्ड भयो, त्यसै थाहा हुने नै भयो। हामीले त आफू मात्रै सम्बन्ध सोचेको थियौँ, 21 वर्षमा हामी 2 जना मात्र भरे, थाइल्यान्डसम्म पनि भेटिएन। त्यसो उहाँ यसरी 1 जना आउनु भएको थियो भन्ने, जब मलेसिया सिङ्गापुरतिर पुग्यौँ, सिङ्गापुरको क्याम्पमा पुग्यौँ, अनि उहाँहरूले भनेपछि अनि थाहा भयो।
अनि
150 वटा भयो
अरे। अनि तपाईँहरूको घर नेपालमा घर चाहिँ
कहाँ? हाम्रो भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिकाको गट्ठाघर हो हाम्रो स्थानीय, दुवैजनाको हामी त्यहीँ जन्मस्थान।
छोटकरीमा हुन्छ नि आफ्नो यात्राको दौरान अलिकति इन्ट्रेस्टिङ भएको चिजहरूलाई चाहिँ एकदम छोटकरीमा सम्झिँदाखेरि है त सबैभन्दा सुन्दरताको हिसाबले, नेचुरल ब्युटीको हिसाबले सबैभन्दा राम्रो देश
त्यो चाहिँ स्विजरल्यान्ड देख्यौँ। अब प्राकृतिक हिसाबमा एकदम सुन्दरता
हजुर तपाईँको लागि
स्विजरल्यान्ड, सिङ्गापुर, दुबई, हुन त कृत्रिम उन्नयनहरू सबै हाम्रो देशको अगाडि होइन, अब आफ्नो देश छोडेर भन्नु पर्दाखेरि ग्रिस।
अनि आफूलाई चाहिँ सबैभन्दा नराम्रै त नभनौँ होइन, तर खै मेरो लागि चाहिँ सुटेबल छैन यो देश भन्ने जस्तो चाहिँ कुन लाग्यो।
सुटेबल त अब खासै कुनै देश पनि अब बसौँ र त्यहाँ सेटल हुँ भन्ने सुटेबल जस्तो त लागेन कतै पनि।
नेपालै हो बस्नको लागि चाहिँ सुइटेबल देश।
अनि साइक्लिङको लागि सबैभन्दा गाह्रो देश अघि पनि भन्नुभयो तर छोटकरीमा भन्नुपर्दाखेरि
गाह्रो अब अफ्रिकाको देशहरू छन्, फिलिपिन्स, इन्डोनेसिया, कङ्गोतिर, सुडानतिर जाँदाखेरि गाह्रो थियो।
सबैभन्दा सजिलो सहयोग हुन्छ नि त्यो इन्भाइरोमेन्ट मान्छेहरूको हिसाबले सबैभन्दा सहयोग
थाइल्यान्ड,
कम्बोडिया।
अनि सबैभन्दा अचम्मको कुरा जुन चाहिँ तपाईँहरूले खानु पर्यो यो यात्राको दौरानमा के थियो?
लुते कुकुरको मासु भात।
के को?
लुते कुकुरको मासु भात, स्ट्रिट डग्स नेपालमा हुन्छन् भुस्या कुकुर, त्यसको मासु भात। अनि यो पानी परेपछि जमिनबाट रुखहरूतिरबाट अनेक किसिमका किराहरू निस्किन्छन्, भ्यागुता अब के अनेक के निस्किन्छन्, त्यो सबै सङ्कलन गरेर त्यसको खिचडी पकाएर भात खान्थे उनीहरूले, त्योसँग भात खाएका।
यो अफ्रिकाको देशहरू कङ्गो वा यता सुडानहरूतिर पनि भयो, केही केही एसियामा पनि भयो,
कम्बोडियातिर, लाओस,
डिसै
उनीहरूले खाइरहेको थिए, हामीलाई त्यही दिइरहेको थिए। अब खाइयो कि त त्यो छोडेर ब्याक हुनु पऱ्यो कि त्योसँग अगाडि बढेर जानु पऱ्यो, यस्तो हुँदो रहेछ लाइफमा। हामीले बुझेको चाहिँ अब त्यसलाई विडम्बना सम्झेर रोएर बस्ने कि त्यो विडम्बनालाई ऊर्जा बनाउने, यतिसम्म त खाइयो भने अब के खानु पर्ला त भन्ने भयो हामीलाई चाहिँ।
सबैभन्दा मिठो खानेकुरा कुन देशको लाग्यो नेपालदेखि बाहेक?
मिठै खानेकुरा त अब प्राय युरोपियन कन्ट्रीहरूतिर त अब पिज्जा बर्गरै हुन्छ होइन, त्यो स्वाद
सजिलो पनि
स्वादको हिसाबले सहज खान सकिने कुराहरू, र अब विदेशमा रहनुभएका नेपालीहरूको घरमा भेट हुँदाखेरि कोही नेपाली खाना विभिन्न परिकारहरू चाहिँ त्यही नै।
एकचोटि उसले एउटा व्यक्तिले सिङ्गापुरमा त्यो चाइनिज मार्केटबाट के खुवाउनु भएको थियो नि, त्यो अब थाहा छैन है कि त्यो दामी थियो, त्यो अब नाम नै थाहा छैन के परिकार हो पनि थाहा छैन, चाइनिज खाना हो, त्यो दामी थियो, मिठो थियो।
सबैभन्दा नमिठो त्यो अहिलेको त अचम्म भएन, नमिठो चाहिँ खाना?
नमिठो चाहिँ अब टेस्टको हिसाबमा धेरै नमिठो चाहिँ अब यो एसियन कन्ट्रीमै भयो, कतिपय ठाउँमा चाइनिजहरूले खाने खानेकुराहरू हेर्दाखेरि विभिन्न परिकारहरू 84 व्यञ्जन देखिन्छ, तर सेन्टको हिसाबमा
84 व्यञ्जन पोका खानेकुरो टन्नै हुन्थ्यो, अनि यसो सुँग्थ्यो
खाना लागेको
50-60 हुन्थ्यो आइटम
चाहिँ।
सबैभन्दा गाह्रो रात
त्यो चाहिँ भियतनामको यात्रामा भयो हामीलाई, त्यो बेलामा अलिकति सङ्कटकाल जस्तै थियो त्यो देशमा, कहीँ पनि आश्रय नपाएर 28 दिनको यात्रामा 10 दिन सुत्यो होला, बाँकी हामीले 18 दिन चाहिँ उही छेउमा पार्कको छेउमा समुद्री छेउमा अडेस लगाएरै रात बिताएरै अगाडि बढेछ।
बेलुकाभरि साइकल चलाएर दिउँसो चाहिँ यसो अडेस लगाएर कतै पिँढीतिर कसैको उतिर त्यसरी बिताएको त्यहाँ चाहिँ
त्यो 18 दिन जति चाहिँ हामीले त्यसरी
बेलुका साइकल चलाएर दिउँसो चाहिँ अनि यहाँ कतै ढल्किने
कसैले सुत्न आश्रय नै नदिने ठाउँ
यस्तो। अब हामी त सयौँ देश यात्रा गर्न हिँडेको, अब स्पोन्सरसिप छैन, गभर्मेन्टको कुनै त्यस्तो निरन्तर सपोर्ट भन्ने छैन, होटलमा गएर सुतेर सम्भव हुँदैन, साध्य लाग्दैन। अनि अब हजुरले हजुर घरमा लगेर सुताउँछु या कसैले गुम्बामै सुताउँछु भन्दा नि पुलिसलाई फोन गर्नुपर्ने, पुलिसले हुँदैन भन्ने, अनि त्यसपछि त
विकल्प नै
पछि अब 2-4 दिनपछि बुझियो अब सम्भव छैन भन्ने भएपछि बेलुका बेलुका चलाउने, दिउँसो अडेस लाए जस्तो कतै आड लाएर बस्ने, टेन्ट हालेर नि 1-2 दिन बस्यौँ सी बिचमा, अब 35-37 डिग्रीको घाममा त्यो बालुवा पनि तातेखा उत्तिकै त्यो टेन्टभित्र नि के बसाइ हुन्छ, त्यसरी कटाए गयो त्यहाँ चाहिँ।
सबैभन्दा लग्जरियस बसाइ चाहिँ हुन्छ नि, ओहो यस्तो यस्तो आनन्द आयो भन्ने बसाइ चाहिँ
नेपालीहरू अनुभवको प्राय
धेरै देशहरूमा त्यस्तो हुन्छ। अनि अहिले पछिल्लोपल्ट बेलायत यात्रामा पनि त्यहाँ सबैको घर आफ्नै घर छ, जहाँ गए पनि राम्रो स्वागत सत्कार गरेरै उहाँहरूले घरहरूमा पनि बसाल्नु भयो। अब कति ठाउँमा चाहिँ इन्डियनहरू भेटिन्छ, अनि ठुला ठुला साउथ टेम्पलहरू, र एकपल्ट थाइल्यान्डमै परेको छ जो चाहिँ त्यहाँको इन्डियाबाट प्रधानमन्त्री आउँदा पनि राख्ने रुम, गेस्ट रुम, एकदमै भिआइपी राजा सुत्ने रुममा पनि बसेको छौँ। मूल्यको हिसाबले त्यो एक रातकै सायद $2,500-3,000 पर्थ्यो होला त्यस्तो होटेलहरूमा राखिदिनु भएको छ।
अनि अब अरू के बाँकी हुन्छ तपाईँहरूलाई एकदम सम्झिन यादगार यात्रामा चाहिँ केही आयो भनेदेखि?
सम्झिने त अब धेरै छन्। अब एकचोटि अब यात्रा गर्दा गर्दै ऊ फेन्ट भएर लड्यो होइन, अब कति ठाउँमा बिरामी भइन्छ,
धेरैपल्ट बिरामी परेका।
यो हाम्रो बिरामीमा चाहिँ यस्तो भयो, एकचोटि चाहिँ ऊ साइकल चलाउँदा चलाउँदै यही अफ्रिकामै पाँच सात वर्ष अघिको कुरा हो, बिहानदेखि राम्रोसँग खाना पाइरहेको थिएन, आफूसँग भएको खानेकुरो पनि त्यस सकिँदै गइसकेको थियो, अनि घाम त्यत्तिकै थियो। अब बिहान 7-8 बजे साइकल चलाउनु सुरु गरे, लगभग 12 बजे थियो होला, घडी थिएन अन्दाजी। अगाडि हिँडे ऊ अगाडि, म पछाडि हुन्छु प्रायः, साइकलबाट बङ्गलङ्गै ढल्यो लड्यो क्या, पुरै फेन्टै भयो। अनि उताबाट ट्रक आइराखेको थियो लगभग 3-4 हात जति, फेरि यतै साइडमा ढल्यो क्या ऊ। अनि अब मलाई पनि के गर्ने के गर्ने, अब केही त्यो उनै भएन, अनि गएर साइकल अब त्यही रोडमै छ, उसलाई तानेर यता लिएर आएँ। त्यो ग्लुकोज एउटा कसले दिएको थियो 200 ग्राम जति प्याकेट थियो क्या, अनि त्यो बोतलमा यसो सोचेँ इनर्जी पुगेन होला, बोतलमा घोलेर सबै खुवाइदिएँ, 6-7 मिनटपछि आँखा खोल्यो। अब उसलाई त केही त्यो थाहै भएन अरे, कालो जस्तो भएको थियो, त्यो लड्या भरे त उसलाई थाहै छैन। अनि अहिले यसो दुईजना कुरा गर्छौँ, इनकेस अब कहिलेकाहीँ हुन्छ नि मान्छेको सडनली चाहिँ प्रेसर बढ्छ, कहिलेकाहीँ सुगर लेभल बढ्दिन्छ, धन्न अब डिहाइड्रेसनै भएको रहेछ, ग्लुकोज पानी खुवाएँ त्यो राम्रो भयो, त्यही ठाउँमा सुगर लेभल बढ्दिएको थियो भने त अर्को समस्या
आउँछ। समस्या
अब अस्ति इङ्ल्यान्ड यात्रा गर्दाखेरि ब्याक पेन भएर म उठ्न नसक्ने, बहन नसक्ने, मोजा जुत्ता फुकाल्न नसक्ने 10 दिन एउटा देउता जस्तो थिएँ त्यही दाई कवि शर्मा भन्ने, उहाँको घरमा बसियो 10 दिनपछि हिँडियो। कहिले अब पानीले भिजेर कस्तो हुन्छ भने केही छैन क्या, ओत लाग्ने रुख पनि छैन, केही छैन, 2-2.5 घन्टा पानीमा भिजेको छ, 7 दिनपछि ज्वरो आइदिने भएको छ। हस्पिटल नि यस्तो, फेरि अब नेपालमा जस्तो होइन, जसले जतिखेर भन्यो जहाँ भन्यो टिकट काटेर हस्पिटल जान पाउने, अब इङ्ल्यान्डमा त्यो हस्पिटल जाने भन्ने त भएन, हामीसँग इन्सुरेन्स गरेको थिएन, किनभने हामीले इन्सुरेन्स गर्न सक्ने हाम्रो क्षमतै छैन, हामीलाई भिजा लगाउनलाई यात्रा गर्नलाई नै कठिनाइ भइराखेको हुन्छ। युरोपियन कन्ट्रीले चाहिँ अब इन्सुरेन्स बिना भिजै दिँदैन र त्यो चाहिँ बाध्यता भयो, उहाँले कता कता खोजेर अर्को नेपालीसँग बुझेर नर्मल्ली फर्स्ट एड त बोकेर हिँडाएको हुन्छौँ, 2-2 मेडोमोल 3 टाइम खाँदा पनि छोएन क्या, अनि उहाँले तेस्रो दिन त्यहाँ कता कता बुझेर अर्को नेपालीलाई पहिला त्यस्तै पेन भएको ठाउँ फेला पारेर उहाँसँग घरमा भएको औषध ल्याइदिनु भएको थियो।
समाचार, विचार र अस्ट्रेलियामा तपाईँको समुदायका लागि महत्व राख्ने विषयमा जानकारी दिने यो हो SBS नेपाली, SBS साउथ एसियनमा।
र साइकलमा चढेर विश्वको यात्रा गर्ने लक्ष्यका साथ हिँडेका भक्तपुर निवासी भगत खत्री र अजय मिश्रसँग सहकर्मी सुनिता पोखरेलले गर्नुभएको यो कुराकानीलाई तपाईँले हाम्रो वेबसाइटमा सुन्न सक्नुहुन्छ। ठेगाना हो sbs.com.au/nepali वा आफ्नो फोनमा SBS अडियो एपलाई निशुल्क डाउनलोड गरेर सुन्नुहोस्। हाम्रा सामग्रीहरू युट्युबमा पनि उपलब्ध छन्। SBS साउथ एसियनलाई सब्स्क्राइब गरेर साथ दिनुहोला।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।